आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। आज हामी बाइबल अध्ययन दोस्रो समुएल 4 र 5 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दाउदलाई सारा इसरायलको राजा बनाइदछ, सौलको छोरा इसबोसेतको हत्या, इसरायल राष्ट्रको निराशमय र कठिनाईको समय अवधि यस अध्यायमा जारी रहन्छ वा लगातार रहेको हामी देख्छौ। सौलको र जोनाथनको मृत्युपछि आन्तरिक संघर्ष र गृह युद्ध आयो। यो परमेश्वरको जनहरूको निम्ति अति नै हृदय व्यथा र अत्यन्त शोकको समय थियो। परमेश्वरको वचनको यो खण्ड प्राय गरी त्यसै वास्तै नगरी छोडिन्दछ, तर मलाई निश्चय छ कि यो हामीलाई कम्तीमा पनि दुई कारणको लागि दिइएको छ। पहिलो कारण प्रभु येशू ख्रीष्टको परिवार देखाउन र उहाँको वंशवाली दिनु हो। दोस्रो कारण उदाहरण दिनु हो। पाउले हामीलाई भन्छन् पहिलो कुरन्थी 10:11 पदमा, यी कुराहरू तिनीहरूको निम्ति उदाहरणको निम्ति भएथे र हाम्रो चेतावनीको निम्ति लेखिएका हुन्। यो हामीलाई यस कारणले दिइएको छ ताकि यसले हामीलाई आत्मिक तरिकामा सेवा गर्न सकोस्। हामीले अघिल्लो दिनमा देखिसकेका छौ कि दाउदको विरूद्धमा विद्रोह भएको थियो र जसलाई यहुदाको कुलको राजा बनाइएको थियो। दाउद हेब्रोन भन्ने शहरमा सरे, जुन दक्षिणपट्टि राज्यको किनारमा अवस्थित छ। अब्नेरले सौलको छोरा इसबोसेतलाई सिंहासनमा राखेर विद्रोहको अगुवाई गरे, तर जवान राजा इसबोसेतले अब्नेरलाई आफ्नो पिता सौलको उपपत्नीसँग सुतेको आरोपमा हप्काए अनि यो कुरा अब्नेरलाई मन परेन र सौलको घरानालाई छोडेर दाउदसँग मिल्न आए। यो भूल कुरा भयो किनभने युवाब आफ्नो भाइलाई हत्या गर्ने काममा बदला लिन दाउद हेरिरहेका थिए अनि युवाब चाहिँ दाउदका दक्षिण राज्य यहुदाको सेनापति थिए। अहिले इसबोसेतले आफ्नो सैनिक सेनापति अब्नेरलाई गुमाए र आफ्नो सैनिक कमजोर हुन्छ उसको। तिनी जान्दछन् कि सैनिक बेगर दाउदको विरूद्धमा आफ्नो राज्यलाई स्थिर कायम राख्न सक्दैनन्। अब्नेरलाई पनि हत्या गरियो, अब तिनी के गर्न गइरहेका छन् त? दोस्रो समुएल 4:1-3 पदमा भनिएको छ, जब सौलका छोरा इसबोसेतले हेब्रोनमा अब्नेर मारेको कुरा सुने तब तिनको हातखुट्टा गलियो र सारा इसरायलीहरू घबराए। इसबोसेतका दुईजना मानिसहरू थिए जो लुटपिट गर्नेहरूका अगुवा थिए, जसका नाउँ बन्हा र रेकाब थियो। उनीहरू बेन्यामिन कुलका बेरोती रिमोनका छोराहरू थिए। बेरोत पनि बेन्यामिनसँगै गनिएको छ किनभने विरोधीहरू गीतैमा भागेर गएका थिए र त्यस बेलादेखि यसो त्यही नै बसोबास गरेका छन्। विरोधीहरूलाई साउलले निकालिदिए र गीतैममा भागेर गए। तिनीहरूको सहर विरोध बेन्यामिनको अधिकारमा परेको थियो। 4 पदमा भनिएको छ, साउलका छोरा जोनाथनको एउटा छोरो थियो जो दुवै खुट्टाको लङ्गोडो थियो। इजरायलबाट साउल र जोनाथनका मृत्युको समाचार आउँदा त्यो 5 वर्षको थियो। त्यसकी धाईले त्यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार हतार गरी जाँदा त्यो लड्यो र लङ्गडो भयो। त्यसको नाउँ मपिबोसेत थियो। मपिबोसेत एक असामान्य व्यक्ति हुन्, तर यसको याद राख्नुहोस्, मपिबोसेत र दाउदको बारेमा कथा अति नै सुन्दर कथा छ। यो केटा जोनाथनको छोरा थिए। जबसम्म तिनी जीवित रहन्थे तिनी निरन्तर दाउदको निम्ति खतरा थिए किनभने तिनीसँग सिंहासनको अधिकार थियो। जबकि तिनी जोनाथनको छोरा भएकोले गर्दा दाउदले उसको शिरको एउटा केशको पनि हानि गर्ने छैन। पछिबाट दाउद साउल र जोनाथनको सदस्यहरूलाई खोजतलास गर्नेछन्, मार्नलाई होइन तर तिनीहरूलाई दया माया देखाउनलाई। 5 र 6 पदमा भनिएको छ, विरोधी रिमोनका छोराहरू रेकाब र बन्हा मध्य दिनमा इसबोसेत विश्राम गरिरहेको बेलामा तिनको घरमा आए र भित्र पसे। उनीहरू घरको भित्री भागतिर गहुँ लिन गए जस्तो गरी गए र त्यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्यसपछि रेकाब र बाना सुटुक्क निस्के। इसबोसेत आफ्नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्यो आफूसँगै लगे र अरबाबाट रातभरि हिँडेर गए। यी दुई मानिस रेकाब र बाना सौलको आर्मीमा सेनामा अब्नेरको नेतृत्व मुनिका सैनिक अफिसरहरू थिए। जब तिनीहरूले थाहा पाए कि अब्नेर मरिसके तब तिनीहरूले दाउदको शक्ति र बल थाहा पाए। तिनीहरूले साउलको छोरा इसोबोसेतलाई मार्न षड्यन्त्र रचे। जब इसोबोसेत ओछ्यानमा सुतिरहेका थिए तिनीहरू सुतिरहेको ठाउँमा सुटुकै पसे र उसलाई मारिदिए। तिनीहरूले अति नै खराब दुष्ट काम गरे। यो पूर्ण रूपमा गलत कुरा थियो। यस मानिसद्वारा माने कामद्वारा तिनीहरूले दाउदसँग सम्झौता र सन्धि बनाउन आशा गरे। भन्नु नै पर्ने हो भने तिनीहरूले सोचे दाउदले तिनीहरूको क्रियाको निम्ति इनाम बक्सिस दिनेछन्। 7-8 पदमा भनेको छ, इसोबोसेत आफ्नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए र तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्यो आफूसँग लगे र अरबाबाट रातभरि हिँडेर गए र उनीहरूले इसोबोसेतको टाउको हेब्रोनमा दाउद कहाँ ल्याए। राजालाई भने, हजुरको प्राण लिन खोज्ने हजुरको शत्रु साउलका छोरा इसोबोसेतको टाउको यहाँ छ। परमप्रभुले साउल र उनको घरानालाई आज हजुरको निम्ति साटो फेर्नुभयो। तिनीहरूले इसोबोसेतको टाउको काटेर दाउद कहाँ ल्याए। त्यो कुराको कल्पना गर्नुहोस्। दाउदले त्यस्तो कामको स्वीकार गर्ने छैनन्। उसले त्यस क्रियाको कहिले पनि स्वीकार गरेका छैन। 12 पदमा भनिएको छ, तब दाउदले आफ्ना मानिसहरूलाई हुकुम दिए र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात खुट्टा काटेर हेब्रोनका पोखरीको छेउमा झुण्डाइदिए। तर इसोबोसेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अब्नेरको चिहानमा गाडिदिए। मित्र, रेकाब र बाना राजाको हत्याराहरू थिए। तिनीहरूको अति नै भयानक दुष्कर्मको निम्ति दाउदले तिनीहरूलाई पनि त्यस्तै किसिमको दण्ड दिए। उत्तरमा रहेका 11 कुलहरूले थाहा पाए कि तिनीहरूसँग अब कति पनि कोही पनि अगुवा छैन र यस समयमा दाउदको विरूद्धमा निरन्तर विद्रोह गर्ने काम मूर्खता हो। त्यसकारण तिनीहरूले सम्झौता वा मिलापको प्रस्ताव बनाउन कोशिश गर्छन्। 5 अध्यायतिर पनि प्रवेश गरिहालौं। दाउदलाई पूरा इसरायलको राजा बनाइदछ। 2 राजा 5:1 पदमा लेखिएको छ, तब इसरायलका सबै कुल हेब्रोनमा दाउद कहाँ आएर तिनलाई भने, हामी तपाईँकै हाड र मासु हौ। सबै कुलहरूले दाउदका प्रतिनिधिहरू पठाए। तिनीहरूले भने, हामी तपाईँका हाड र मासु हौ। अनि यो कुरा सत्य थियो। गृह युद्ध अति नै भयानक थियो किनभने कुलहरू आपसमा युद्ध गरिरहेका थिए। इसरायल राष्ट्र 7.5 वर्ष गृह युद्ध पछि दाउदको नेतृत्व मुनि पुनः मिलापमा आए। अहिले तिनीहरूले अति नै महान आनन्दमय अवधिमा प्रवेश गर्छन्। यो अवधिले त्यो दिनको पूर्व संकेत दिन्छ जब ख्रिष्ट एक दिन पृथ्वीमा आउनुहुनेछ र शासन गर्नुहुनेछ। 2 पदमा भनिएको छ, अनि साउल हाम्रा राजा हुँदा पनि तपाईँले नै इसरायलको सेनालाई लड़ाईमा लाने र फर्काएर ल्याउने गर्नुहुन्थ्यो। अनि परमप्रभुले तपाईँलाई भन्नुभयो, त नै मेरो प्रजा इसरायलको गोठाला हुनेछस्, त तिनीहरूको राजा हुनेछस्। हजुर, ती इसरायली ती उत्तरी राज्यमा रहने कुलहरूले दाउद नै आफूमाथि शासन गर्ने वैदिक परमेश्वरद्वारा अभिषिक्त नियुक्त राजा हुन् भन्ने कुरा महसुस गर्न केही अबेर गरे। तिनीहरूले उसलाई यो पहिले नै महसुस गर्नुपर्ने थियो तर तिनीहरूले त्यो गरेनन्। 3-5 पदमा भनिएको छ, तब इसरायलका सबै धर्मगुरूहरू हेब्रोनमा राजाका आए। त्यहाँ दाउदले तिनीहरूसँग परमप्रभुको सामुन्ने करार बाँधे र तिनीहरूले दाउदलाई इसरायलमाथि राजा अभिषेक गरे। दाउद 30 वर्षको उमेरमा राजा बने र तिनले 40 वर्षसम्म राज्य गरे। तिनले हेब्रोनमा यहुदामाथि 7.5 वर्ष अनि यहुदा र इसरायल दुवैमाथि यरूसलेममा 33 वर्ष राज्य गरे। इसरायल राष्ट्र यसको सबभन्दा समृद्धताको र विस्तारको अवधितिर प्रवेश गर्न लागेको छ। दाउद राजगद्दीमा चढ्दा 30 वर्षका थिए, अझै जवान व्यक्ति थिए। उसले खालि एउटै कुल यहुदामाथि 7.5 वर्ष हेब्रोनमा शासन गरे। त्यसपछि उसले 33 वर्ष यरूसलेममा पूरा इसरायलमाथि 12 कुलहरूमाथि शासन गर्नेछन्। अनि यसरी दाउदले पूरा 40 वर्ष 6 महिना शासन गर्नेछन्। अगाडि हामी देख्छौ दाउदले आफ्नो राजधानी यरूसलेमतिर सार्छन्। यो कुराको ध्यान दिनुहोस् कि सबभन्दा पहिले दाउदको चाल चाहिँ राज्यलाई संगठित गर्नु हो। उसले इसरायलको राजधानी हेब्रोनबाट यरूसलेममा सारे। 5:6-7 पदमा भनिएको छ, त्यसपछि दाउद राजा र तिनका मानिसहरू यरूसलेममा बस्ने यबुसीहरूलाई आक्रमण गर्न गए। यबुसीहरूले दाउदलाई भने, तपाई यहाँ आउन सक्नुहुन्न, अन्धा र लंगड़ाहरूले पनि तपाईलाई भगाउन सक्नेछन्। उनीहरूको विचार यही थियो कि दाउद कहिले भित्र आउन सक्ने छैनन्। एकपल्ट हामी देख्छौ यहाँ ती मानिसहरू छन् जसले दाउदलाई केही गनेनन्, भूसुना समेत मानेनन्। यिनै महान सैनिक अगुवा, राजनैतिक अगुवा र राजा साथै सबभन्दा धेरै गरेर तिनी परमेश्वरका मानिस थिए। अहिले सियोन दाउदको मनपर्दो स्थान थियो। त्यो कुरा तपाईँको बाइबलमा चिन्ह लगाउनुहोस्। मैले मेरो बाइबलमा चिन्ह लगाएको छु। यो स्थान अति नै उच्च स्थानमा स्थित छ। वास्तवमा दाउदको दिनमा यरुसलेम किद्रोन बेसीको नजिक थियो। त्यस दिनमा शहरलाई घेर्ने पर्खाल त्यस क्षेत्रमा खनिएर पत्ता लगाइएको छ। वर्तमान यरुसलेम शहर सियोन पर्वतको नजिक छ, जहाँ दाउदको महल बनाइएको थियो। पछिबाट सियोन पर्वतको मुनि फेदीमा मन्दिर निर्माण गरियो। दाउदले यो स्थान मन पराए, चुने। यरुसलेम दाउदको शहर थियो। उसको धेरै भजनहरूमा उसले सियोन पर्वत र यरुसलेमको बारेमा भन्छन्। हजुर, भौगोलिक स्थिति अनुसार हामी देख्छौ कि यो जग्गा, यो ठाउँ त्यति मनपर्दो असल शहर छैन। रोमी बडा हाकिमहरू पिलातसले यो शहर मन पराएनन्। त्यहाँ खालि पर्वको वा चाडको समयमा मात्र जान्थे। त्यसकारण येशु गिरफ्तार गरिनु भएको बेला तिनी यरुसलेममा थिए। तिनी त्यहाँ निस्तार चाडको निम्ति थिए। तिनी त्यहाँ कतै दंगा अकस्मात भइहाल्ने हो कि भन्ने कुराको देखरेख गर्न गएका थिए, शान्ति सुरक्षा कायम गर्नलाई। जब निस्तार चाड सकियो, तिनी कैसरियामा फर्किआए, जुन भूमध्य सागरमा स्थित शहर हो। अनि भौगोलिक दृष्टिकोणले यरुसलेम भन्दा कैसरिया सुन्दर मनपर्दो स्थान छ। तर बाइबलले बताउँछ कि यरुसलेम यो पृथ्वीको महान राजधानी हुनेछ। तर यो कुरामा म धेरै प्रसन्न छु कि म सधैँको निम्ति, अनन्तकालको निम्ति त्यहाँ रहने छुइन। म नयाँ यरुसलेममा रहनेछु, जुन यो संसारिक यरुसलेम भन्दा कति हो कति धेरै आनन्दित सुन्दर स्थान हो। हामीले यहाँ यो कुराको ध्यान दिन आवश्यक छ कि दाउदले सियोनको गढ़ी लिइहाले, कब्जा गरे। अर्को शब्दमा उसले पर्वतको टुप्पो स्थान लियो, खास सहर होइन। त्यस स्थानबाट यबुसीहरूको सहर सजिलै गरी लिन योग्य भए। आठ पदमा भनिएको छ, त्यस दिन दाउदले भने, हरेक जसले यबुसीहरूलाई जित्छ त्यसले दाउदका शत्रु अन्धा र लंगडाहरूलाई पानीको नालाबाट पसेर भेटाउनु पर्नेछ। त्यसै कारण तिनीहरू भन्छन्, कुनै अन्धा र लंगडा महलमा आउने छैन। यो पद विवादस्पद पद हो। केही बाइबल टिप्पणीकारहरूले यो विचार लिन्छन् कि यो चाहिँ यबुसीहरूलाई निन्दा गर्न, भर्सना गर्न दाउदको मुँहतोड उत्तर थियो। अरूहरूले विश्वास गर्छन् कि यससँग झन गहिरो अर्थ छ, जबकि शास्त्रले कुनै स्पष्टीकरण नदिएकोले गर्दा हामी बिल्कुल ठिक अर्थ जान्न सक्दैनौ। नौ पदमा भनिएको छ, दाउद त्यही गढ़ीमा बस्न लागे र त्यसको नाउँ दाउदको सर राखे। दाउदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर शहर बनाए। मित्र, दाउदले सबभन्दा पहिले सियोन पर्वत कब्जा गरे र आफ्नो गढ़को रूपमा स्थापित गरे। त्यसपछि उसले बाँकी शहरहरू कब्जा गरे। दशदेखि बाह्र पदमा भनिएको छ, अनि दाउद झन झन शक्तिशाली हुँदै गए, किनभने सर्वशक्तिमान परमप्रभु परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। टुरोसको राजा हिरामले दाउद कहाँ राजदूतहरू पठाए। हिरामले तिनीहरूका साथमा देवदारूका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाउदको निम्ति एउटा महल बनाए। परमप्रभुले तिनलाई इसरायलमाथि राजा हुनलाई स्थिर गर्नुभयो, अनि तिनको राज्य आफ्नो प्रजा इसरायलको निम्ति उच्च पार्नुभयो भनी दाउदले अब थाहा पाए। दाउद दिन प्रतिदिन शक्तिशाली बन्दै गए र परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। सोरको राजा हिरामले दाउद महान विशिष्ट मानिस हुन् भन्ने कुरा थाहा गरे र दाउदसँग मित्रता कायम गरे। उसले दाउदलाई पर्याप्त देवदारको काठ र सिकर्मीहरू डकर्मीहरू पठाए। तेह्र पदमा भनिएको छ, हेब्रोनबाट सरेपछि दाउदले यरुसलेममा अझ धेरै उपपत्नीहरू र स्वास्नीहरू लिए, अनि तिनका अरू छोरा छोरीहरू जन्मे। मित्र, यो वास्तविक तथ्यहरूको रेकर्ड हो। दाउदले जुन यो काम गरे त्यसमा आफ्नो स्वीकृति कहिले पनि परमेश्वरले दिनु भएन। उनले सही काम गरे भनेर परमेश्वरले मंजूर गर्नु भएन। हामी थाहा पाउनेछौ कि परमेश्वर निश्चय नै बहुविवाहको स्वीकार गर्नुहुन्न, मंजूर गर्नुहुन्न। चौधदेखि सोह्र पदमा भनिएको छ, यरुसलेममा जन्मेका तिनका सन्तानहरूको नाउँ यिनै हुन्, समूह, सुभाव, नातान, सोलोमन, यिभार, एलिसुव, नेपेक, यापी, एलिसामा, एल्यादा र एलिपेलेथ। मित्र, यी पदहरूमा उल्लेखित पहिला दुई केटाहरूको बारेमा मलाई केही पनि थाहा छैन, तर म नातान र सुलेमानको बारेमा केही कुरा जान्दछु। नातानको लाइनबाट येशुको आमा मरियम आयो, सुलेमानबाट मरियमको पति युसुफ आयो। प्रभु येशु ख्रिष्टले दाउदको सिंहासनको उत्तराधिकारीको निम्ति रगतको नाता र कानूनी वैदिक उपाधि नातान र सुलेमानद्वारा प्राप्त गरे। त्यही नै कारण यो जानकारी यहाँ हाम्रो निम्ति रेकर्ड गरिएको छ। अगाडि हामी देख्छौं फलिस्तीहरूसँग युद्ध 17 र 18 पदमा भनिएको छ, दाउद इसरायलमाथि राजा अभिषेक भए भनी जब फलिस्तीहरूले सुने तब उनीहरू सेना लिएर दाउदलाई खोज्न निस्के, तर यो कुरा सुनेर दाउदलाई गढीमा ओर्लेर गए। फलिस्तीहरू आएर रपैहरूको बेसीमा फैलिएर बसे। मित्र, हामीले अघिल्लो दिनहरूको अध्यायमा देखेका थियौं कि जब दाउद साउलको निरन्तरताको पिछाबाट हैरान भए तब आखिरमा फलिस्तीहरूको बीचमा रहन तिनीहरूको देशमा आएथे। कमसे कम आकिशले दाउदलाई आफ्नो विश्वासयोग्य मानिस सम्झेका थिए। अहिले दाउद आफ्नै राष्ट्र र आफ्ना जातिहरू कहाँ फर्किजान्छन् र पूरा इसरायल राष्ट्रको राजा अभिषेक गरिए। अहिले फलिस्तीहरू उसलाई खोजी गर्दै त्यहाँ आए। 19-21 पदमा भनिएको छ, तब दाउदले परमप्रभुलाई सोधे, म फलिस्तीहरूलाई आक्रमण गरौं कि तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ? अनि परमप्रभुले जवाब दिनुभयो, जा आक्रमण गरेर त्यहाँ उनीहरूलाई जिते। दाउदले भने, नदीले आफ्नो किनारलाई भत्काए झैं परमप्रभुले मेरा शत्रुहरूका पंक्तिलाई भत्काइदिनुभयो। त्यसले त्यस ठाउँको नाउँ बाल पराजिम राखियो। फलिस्तीहरूले आफ्ना मूर्तिहरू त्यही छोडे अनि दाउद र तिनका मानिसहरूले त्यही लगे। मित्र, यो पराजय वा हारपछि फलिस्तीहरू आफ्नो स्थानतिर फर्के। फेरि परमेश्वरले तिनीहरूलाई दाउदको हातमा सुम्पिदिनुभयो। तर हामी देख्छौ पूरा दाउदको शासनकालभरि यो शत्रुहरूसँग कुनै शान्ति थिएन। त्यहाँ सधैँ शत्रुको आक्रमण एकपछि अर्को सामना गर्नु परेको थियो। त्यस बेला अवस्थामा अति नै अशान्तिको शान्तिभङ्गको स्थिति थियो, गडबडको अवस्था थियो। मित्र, आज पनि त्यहाँ एकजना महान शत्रु छ जसले सधैँ परमेश्वरका जनहरूलाई खेदो गरिरहेको हुन्छ, सधैँ दुःख दिन चाहन्छ, यातना कष्ट पीड़ा दिन चाहन्छ अनि विभिन्न परीक्षामा पार्न चाहन्छ, निरुत्साह पार्न चाहन्छ, अशान्तिमा पार्न चाहन्छ। तर यस्तो अवस्थामा पनि यदि हामी परमेश्वरमा विश्वास र भरोसा गरी उहाँमा बनिरह्यौं भने उहाँले हामीलाई विजय दिनुहुन्छ, किनकि हाम्रो परमेश्वर शैतान भन्दा सामर्थ्य शक्तिशाली हुनुहुन्छ। हाम्रो जीवनमा शैतानबाट विभिन्न किसिमबाट आक्रमण आउँछ अनि हाम्रो जीवनमा कहिले कहीँ त्यस्तो समय पनि आउँछ कि हाम्रो विश्वास कमजोर हुन जान्छ, डगमगइन्छ। तर पनि हामीले आफ्नो असहायता, निर्बलता र परमेश्वरको विश्वासयोग्यता, शक्ति, सामर्थ्यको महसुस गरी उहाँमा भरोसा र विश्वास गरी निरन्तर बनिरह्यौं भने उहाँले हामीलाई कुनै पनि समस्याबाट विजय दिनुहुन्छ, किनभने संग्राम परमप्रभुको हो, उहाँले हाम्रो निम्ति विजय दिनुहुनेछ।
डुबाउना जीवनको यथा दुःख
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536, 98473569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।